यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता। दुई पटकको विश्व विजेता वेस्ट इण्डिज विरूद्ध 19 रनको जीत। रूकुम पश्चिमबाट दाङ आइरहेको जीप सल्यानमा दुर्घटना हुँदा 3 जनाको मृत्यु, 2 जनाको अवस्था गम्भीर। निर्वाचनमा सहभागी हुन सरकारको आह्वानपछि दलहरूले राजनैतिक गतिविधि बढ़ाए। एमाले सचिवालय बैठक आज बस्दै कांग्रेसले पनि केन्द्रीय समिति बैठक बोलायो। समाजमा शान्ति सुरक्षा कायम गर्ने काममा सहयोग गर्न गृह मन्त्रालयको आग्रह। र भारतको तमिलनाडुमा अभिनेताबाट राजनीतिज्ञ बनेका थालापति विजयको र्यालीमा भागदौड़ मच्चिदा कम्तीमा 38 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इण्डिजसँगको 2020 क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा ऐतिहासिक जीत निकालेको छ। गैराती सम्पन्न खेलमा नेपालले वेस्ट इण्डिजलाई 19 रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा जोडेको 148 रन विरूद्ध 149 रनको विजयी लक्ष्य पक्षाएको वेस्ट इण्डिजले 20 ओभरमा 9 विकेट गुमाएर 129 रन मात्र बनाउन सकेपछि नेपालले 19 रनको जीत निकालेको हो। नेपालका लागि कप्तान रोहित पौडेलको 38 रन महत्वपूर्ण रह्यो। उहाँले 35 बलमा 3 चौका र 1 छक्कासहित नेपालका लागि सर्वाधिक रन जोड्नुभयो। त्यस्तै कुशल मल्लले 21 बलमा 2 चौका र 2 छक्काको मदतमा जोडेको 30 रन, गुलशन झाले जोडेको 22 रन र दिपेन्द्र सिंह ऐरीले जोडेको 17 रन नेपालको जीतका लागि महत्वपूर्ण रह्यो। यसअघि वेस्ट इण्डिजका नवीन विदायसीले सर्वाधिक 22 रन बनाउनुभयो। आमिर जाङ्गो र केएसी काटीले समान 19 रन बनाउनुभयो। नेपालका लागि कुशल भुर्तेतले 4 ओभरमा 17 रन दिएर 2 विकेट लिनुभयो भने कप्तान रोहित पौडेल सहित करण केसी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले 1-1 विकेट लिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते तोकिएको निर्वाचनमा सहभागी हुन आह्वान गरेपछि दलीय गतिविधि बढ़ेको छ। पछिल्लो राजनीतिक परिस्थितिका कारण सुस्ताएको राजनैतिक गतिविधि प्रधानमन्त्रीको आह्वानपछि फेरि सक्रिय भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले आफ्ना गतिविधिलाई निर्वाचन केन्द्रित पारेका छन्। माओवादी केन्द्रले चुनावमा सहभागी हुने भन्दै तयारी थालिसकेको छ भने कांग्रेस र एमालेका नेताहरूले पनि चुनावलाई सफल पार्नुपर्ने अभिव्यक्ति दिइरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि लोकतन्त्र र संविधानको रक्षाका लागि 21 फागुनमा तोकिएको आम निर्वाचनलाई सफल पार्ने भूमिका खेल्न आग्रह गर्दै आउनु भएको छ। जेनजी समूहको आन्दोलन र नयाँ राजनैतिक परिस्थितिबारे छलफल गर्न आज नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो 1 बजे गुण्डु स्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनु भएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उहाँले बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज 26 गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज 26 गते आइतबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाउनु भएको जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशनानुसार अनुरोध गरिएको उहाँले बताउनुभयो। सल्यानमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। आज बिहान 4 बजेतिर रूकुम पश्चिमको बाफीकोटबाट दाङ आउँदै गरेको जीप सल्यानको कपुरकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। सड़कबाट करिब 300 मिटर तल जीप खसेको र घाइतेहरूको अवस्था पनि गम्भीर रहेको सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो। घाइतेको दाङ स्थित अस्पतालमा उपचार भइरहेको छ। गृह मन्त्रालयले समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ। मन्त्रालयले आम निर्वाचनको प्रारम्भिक कार्य शुरू भइसकेको सन्दर्भमा सभा सम्मेलन बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको छ। हिजो जारी विज्ञप्तीमा सभा सम्मेलन बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गरेर सहयोग गर्न सबैमा अनुरोध गरिएको छ। सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यका बाहिर जेनजी क्लिनिक सञ्चालन गर्ने भएको छ। प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। घाइतेको पहिचान एवं सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज 12 गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ। यस्तै घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ। पुनः जाँचमा जानुपर्ने घाइतेलाई आवत जावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र सोको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ। यसरी तोकिएका एम्बुलेन्स मार्फत घाइतेले परिचय पत्रका आधारमा निशुल्क अस्पताल आवत जावत गर्न सक्नेछन्। आज विजया दशमीको 7औं दिन नवरात्रि अन्तर्गत षष्ठी तिथिमा देवी कात्यायनीको पूजा आराधना गरिँदैछ। कटस्थापना गरिएको स्थानमा आज विशेष गरी देवी कात्यायनीको पूजा आराधना गरिन्छ। आज विभिन्न शक्तिपीठहरूमा कात्यायनी देवीको पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ। दशैंका लागि काठमाडौँ उपत्यका छाड्नेहरूको संख्या पनि बढ़दो छ। हिजो साँझसम्म 7 लाख मानिस काठमाडौँ बाहिर गएको प्रहरीले जनाएको छ। आज बिहानैदेखि पनि गोंगबु स्थित केन्द्रीय बस पार्क क्षेत्र कोटेश्वर चाभेल लगायतका बस पार्क तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घर जानेहरूको घुइँचो छ। दशैं तिहार लगायत चाड़पर्वको अवसरमा बजारमा गुणस्तरहीन दैनिक उपभोग्य वस्तुको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी चरको मूल्य असुल्ने प्रवृत्ति रोक्न बागलुङका सरकारवालाहरूले सक्रियता बढ़ाएका छन्। चाड़पर्वका अवसरमा हुने कालो बजारी रोक्ने स्थानीय पालिका तथा उद्योगी व्यवसायहरूले बजार अनुगमन बढ़ाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
दशैं तिहार लगायत चाड़पर्वको अवसरमा उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा बेचबिखन गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले सक्रियता बढ़ाएका छन्। बागलुङ नगरपालिकाले चाड़पर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ रूपमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढ़ाए नगर उप प्रमुख राजु खड्का।
बजारमा पाइने दैनिक उपभोग्य सामग्रीहरू सहित पसलहरूको अनुगमनको काम हामीले अगाडि बढ़ाइरहेका छौँ। दशैं र तिहारको समयमा रंगहरू मिसेको खाद्य सामग्रीहरू बिक्री वितरण नगर्नु हुन, मूल्य सूचीहरू अनिवार्य रूपमा पसलहरूमा राखिदिनु हुन विशेष आग्रह पनि गर्दछौ र हामी सम्पूर्ण विक्रेता तथा क्रेता महानुभावहरूलाई आफ्नो अधिकारको ख्याल गरेर व्यापार व्यवसायहरू गर्न र उपभोक्ताहरूले पनि जिम्मेवारी
चाड़ पर्वका अवसरमा हुने कालोबजारी रोक्न तथा दैनिक उपभोग्य वस्तुमा व्यवसायिक छूट दिन आग्रह गरिएको छ। तोकिएको भन्दा बढ़ी मूल्य लिने व्यवसायीलाई संघले कार्यवाही गर्ने बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम।
चाडबाड़को समयमा कहीँ कतै कुनै पनि व्यवसायीहरूले मूल्य बढ़ी ल्याइएको पाइएमा हामी उद्योग वाणिज्य संघले पनि त्यस्ता किसिमका व्यवसायीहरूलाई सचेत गर्ने कार्यवाही गर्ने हाम्रो नियममै रहेको भएको हुँदा सम्पूर्ण व्यवसायहरूलाई त्यसो नगर्नका लागि पनि अनुरोध गर्दछौ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कार्यवाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
पसलेपछि दर फरक छ, भाउ फरक छ, मूल्य सूची ताक्दैनन्, अखाद्य वस्तु पनि चेटी भेटिएको छ। अबको दिनमा हामीले नष्ट गर्ने कुरा होइन, सम्बन्धित व्यवसायलाई आवश्यक कार्यवाही अगाडि बढाउने।
चाडपर्वको अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनहरूमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
रिपोर्टपछि बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। युवा संघ नेपालले हिजो गुण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति सुव्यवस्था कायम गरेर आफ्नो छवि कायम गर्नुपर्ने बताउनुभयो। भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्तन लगायत जेएनजीका मागप्रति समर्थन जनाउँदै उहाँले भदौ 23 र 24 जेएनजीका नाममा भएको आन्दोलनमा उनीहरूलाई पाखा लगाएर घुसपैठ भएको दावी पनि गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले हिजो ट्रमा सेन्टर पुगेर जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य स्थिति र उपचार अवस्थाबारे जानकारी लिनुभएको छ। गत भदौ 23 र 24 गते जेएनजी समूहको आह्वानमा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन्। सरकारले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय कार्यान्वयनमा आएको जानकारी मन्त्री पुनले गराउनुभयो। उहाँले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री पुनले दशैं अघि सबै शिक्षकहरूले तलब पाउने व्यवस्था मिलाउन पनि हिजै निर्देशन दिनुभएको थियो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउनु भएको छ। हिजो संचारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन 21 निर्वाचन हुनुपर्ने बताउनुभयो। जेएनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो। भोजपुरको टेम्के मयुङ गाउँपालिका 4 रहेको महावीर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। झरनाको संरक्षण एवं पर्यटकीय पूर्वाधारको विकास गरिएसँगै महावीर झरना पर्यटकको रोजाईमा परेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
मुन्दुम पदमार्ग क्षेत्र चखेयाबाट नजिकै रहेको यो झरना घुम्न आउनेहरूका लागि मनोरञ्जनको स्थल बनेको छ। सड़कको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयको भनाइ छ। दैनिक दर्जनौ मानिसहरू झरनामा रमाइलो गर्न पुग्ने गरेका छन्। शनिबार र अन्य बिदाको समयमा मानिसहरू विभिन्न ठाउँबाट घुम्न आउने गरेको स्थानीयको भनाइ छ। स्थानीय ज्ञान बहादुर कार्की: विशेष गरी गर्मी समयमा धेरै पर्यटकहरूको जमघट हुने गरेको छ। 12 महिना भिरको छाँगाबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। गाउँपालिकाले यहाँसम्म पुग्ने बाटो विस्तारसँगै झरनाको वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिरहेको टेम्के मयुङ गाउँपालिका उपाध्यक्ष रमा देवी राईले बताउनुभयो। कृषि र पर्यटनलाई गाउँपालिकाको दिगो आर्थिक पक्षसँग जोड्ने लक्ष्यको साथ काम गरिरहेको उहाँको भनाइ छ।
हाम्रो पालिकाको मात्रै नभएर अन्य पालिकाको आन्तरिक पर्यटकहरू एकदमै आउन थाल्नु भएको छ। त्यसको लागि अलिक बाटोको समस्या भइरहेको छ। यसको लागि अहिले हामीले भर्खरै अब प्रदेश सरकार मार्फत पूर्वाधार कार्यालय मार्फत यो बाटो हाम्रो निर्माण भएको छ।
महावीर झरनालाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गराउने उद्देश्यका साथ विगतबाट नै विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले हिजो प्रकाशित गरेको नतिजा अनुसार 83,564 जना परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षामा सहभागी भएका 1,43,257 परीक्षार्थीमध्ये 59,693 जना अनुत्तीर्ण अर्थात अवर्गीकृत भएको जानकारी दिनुभयो। परीक्षा साउन 29 भदौ 6 सञ्चालन भएको थियो। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा 2 नन ग्रेडेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। थालापति विजय भनेर चिनिने दक्षिण भारतीय चलचित्र अभिनेता जोसेफ विजय चन्द्रशेखरको राजनैतिक र्यालीमा सहभागी भएकाहरूबीच भागदौड मच्चिँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। अभिनेताबाट राजनीतिज्ञ बनेका विजयलाई हेर्न ठूलो भीड़ जम्मा भएका बेला मच्चिएको भागदौड़मा परि मृत्यु हुने मध्ये अधिकांश बालबालिका र महिला छन्। विजयले मंचबाट 9 वर्षकी बालिका हराएको र खोजीका लागि सहयोग गर्न आग्रह गरे लगत्तै भागदौड़ मच्चिएको थियो। घटनामा 58 जना घाइते भएका र उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारलाई 10-10 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ। साथै घटनाको जाँचका लागि सेवानिवृत्त उच्च अदालतका न्यायाधीश अरूणा जगदीशनको अध्यक्षतामा जाँच आयोग गठन गरिएको छ। घटनाप्रति भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्नुभएको छ। डेनमार्कको रक्षा मन्त्रालयले हिजो र अस्ति रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको जनाएको छ। यसअघि पनि नर्डिङ क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएकाले अस्थायी रूपमा सञ्चालन बन्द गर्नु परेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकले कम्तीमा पनि 100 जना महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम 25% मूल्य अभिवृद्धि गरी कुल उत्पादनको 25% निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढ़ीमा 1% बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याज दर कायम गर्न सक्ने प्रबन्ध गरेको छ। त्यस्तै पछिल्लो प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्ता लगायतका सुविधाका लागि आधार दरमा बढ़ीमा 0.50% बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुष मसान्त भित्रमा आवेदन दिनुपर्नेछ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले देशको आर्थिक अवस्था बलियो बनाउन लघु घरेलु तथा साना उद्योगहरूको प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटघाट र छलफल कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले स्वदेशमा उत्पादन भएका वस्तुको प्रयोगलाई प्राथमिकता दिने नीति अंगीकार गरेको जानकारी दिँदै त्यस्तो प्रयोगले रोजगारी सृजना गर्ने, स्थानीय उद्योगलाई बलियो बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो। मुलुकको पुनर्निर्माण तथा मर्मत कार्यका लागि स्थानीय स्रोत साधन तथा स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा मन्त्री सिन्हाले जोड़ दिँदै सार्वजनिक निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने उल्लेख गर्नुभयो। भेटका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बैंकको उच्च ब्याजदरका कारण लघु घरेलु तथा साना उद्यमीहरू ऋण तिर्न असमर्थ रहेकोले ब्याजदर घटाउनु पर्नेतर्फ मन्त्री सिन्हाको ध्यान आकर्षण गराउनु भएको थियो। पछिल्लो समय भैरवाको बेलैया नाकाबाट नेपाल आउने पर्यटकको संख्यामा क्रमिक रूपमा सुधार भएको छ। गत बिहिबारसम्मको तथ्याङ्क अनुसार यो वर्ष 58 देशका 63,793 जना पर्यटक बेलैया नाकाबाट नेपाल प्रवेश गरेका छन्। बेलैया अध्यगमन कार्यालयका अधिकृत बाबुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका लागि नेपाल आउने गरेको जानकारी दिनुभयो। उक्त नाका भएर सन् 2022 20,220 जना पर्यटक आएका थिए भने 23 81,000 तथा 2024 सो संख्या बढ़ेर 92,644 पुगेको थियो। यस वर्ष वर्षायाममा औसत भन्दा बढ़ी पानी पर्दा बैतडी जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। आकाशे पानीको भरमा रोपाई गर्ने बैतडीका कृषकहरूको खेतबारीमा यस वर्ष वर्षाको पानी पर्याप्त हुँदा गैया धानको समेत उत्पादन बढ़ने अपेक्षा गरिएको छ। बैतडी जिल्लाका 10 स्थानीय तह मध्ये सबैभन्दा बढ़ी धान उत्पादन हुने पाटन नगरपालिकामा यस वर्ष धान उत्पादनमा 30% वृद्धि हुने अनुमान गरिएको पाटन नगरपालिकाको कृषि शाखाले जनाएको छ।
भुवन आचार्य, अब खेल समाचार।
भूमिका बुढाथोकीको कप्तानीमा एएफसी अण्डर 17 महिला एसियन कप छनौट खेल्ने नेपाली टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार 23 सदस्यीय टोली घोषणा गरेको हो। थाइल्याण्डमा हुने प्रतियोगितामा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल र घरेलु टोलीसँगै तुर्कमेनिस्तान रहेको छ। नेपालले अक्टोबर 15 तुर्कमेनिस्तान र 17 थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउण्ड रोबिन हुने खेलमा समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको स्थान बनाउनेछ। नेपाली टोलीमा गोलकिपर झरना डुम्राकोटी, लक्ष्मी ओली, भूपिका शाही, डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, क्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु बिक रहेका छन्। यस्तै मिडफिल्डर रबिना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बु, बबिता कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सृजना बडुवाल र फरवार्डमा अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक, अनिता राणा मगर रहेका छन्। नेपाल बुदो कैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताका खेलाड़ीलाई सम्मान गरेको छ। अजरबैजानको बाकुमा भएको विश्व बुदो मार्शल आर्ट्स च्याम्पियनशीपका पदक विजेता सागर विष्ट, बबिता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवड़ा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करूणा राउतलाई शनिबार सम्मान गरिएको हो। श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुल्ला तौल समूहमा स्वर्ण पदक जितेका सनी सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा काश्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको 12 विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेसको पुरूष 50 वर्षमाथि 76 केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ।
रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। नेपालमा हाल मनसुनमी वायुको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइ नसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशको पहाड़ी भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 18.1 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरे साँझ 5:55 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, दुई पटकको विश्व विजेता वेस्ट इण्डिज विरूद्ध 19 रनको जीत। रूकुम पश्चिमबाट दाङ आइरहेको जीप सल्यानमा दुर्घटना हुँदा 3 जनाको मृत्यु, 2 जनाको अवस्था गम्भीर। निर्वाचनमा सहभागी हुन सरकारको आह्वानपछि दलहरूले राजनीतिक गतिविधि बढ़ाए, एमाले सचिवालय बैठक आज बस्दै, कांग्रेसले पनि केन्द्रीय समिति बैठक बोलायो। समाजमा शान्ति सुरक्षा कायम गर्ने काममा सहयोग गर्न गृह मन्त्रालयको आग्रह। र भारतको तमिलनाडुमा अभिनेताबाट राजनीतिज्ञ बनेका थालापति विजयको र्यालीमा भागदौड़ मचिँदा कम्तीमा 38 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हौस् त, नमस्कार।